और फिर उसको जब चलाया जाता है तो उसकी आवाज़ जब आती है तो उसमें से ये आवाज़ें निकलती हैं। और इसमें बड़ी मेहनत उनको करनी पड़ती है, क्योंकि असल में तो वो मैसेजेस होते हैं जिनको उल्टा के एक खूबसूरत नाम दे के, जैसे शैतान ज़य्यन लहुम करता है, तो उससे वो, चूँकि आवाज़ें इंसान के कान सुनते हैं, दिमाग से अंदर जाती हैं, अनकॉन्शियस में बैठ जाती हैं। पिछले दिनों जंग अखबार में भी एक चीज़ आई थी कि एक बच्ची ने जो बहुत म्यूज़िक सुना और मालूम नहीं उसने अपनी माँ को कत्ल कर दिया किसको, तो जब वो सुना गया वो उसके सेट को, तो उसके अंदर ऐसा ही कोई मैसेज था जो उसके अंदर, जो उसका लाशऊर था उसको वो मुतासर कर गया और उसका रिएक्शन जाहिर हुआ इस तरह। आप कुछ कहना चाह रहे हैं? नबूवत से पहले भी कहीं जा रहे थे ना किसी ऐसी मजलिस की तरफ, तो आप रास्ते में ही सो गए। दो तीन दफ़ा का वाक़या मिलता है कि आप पहुँच ही नहीं पाए, अल्लाह ने आपको महफूज रखा। क्योंकि इंसानों के कान जो कुछ सुनते हैं वो दिलों में जाके बैठता है और फिर वो अपना असर रखता है, और फिर इंसान के अंदर हक बात को जज्ब करने की सलाहियत कम या ज़्यादा उसी के हिसाब से होती है। इनका सवाल यह है कि अगर कोई गाना सुनकर इंसान इन्वॉल्व ना हो उसमें और उस पर उसका कोई असर ना हो, तो फिर तो मैं आप सबसे पूछ रही हूँ कि कितने लोगों के साथ ऐसा ही होता है कि आप गाना भी सुनते हैं और आप उसमें इन्वॉल्व नहीं होते। जी, ये बच्ची कह रही है कि मैं, मेरे भाई ने लगाए होते हैं तो मुझे इंटरेस्ट नहीं होता और मैं बेजार भी हो रही होती, लेकिन कानों में पड़ रहे होते हैं, तो जब मैं सुबह उठती हूँ तो सबसे पहले मेरे मुंह पे, अब देखो तो सुबह एक ऐसे ही मुंह से कोई मिसरा निकल जाता है, फिर सारा दिन हर थोड़ी देर के बाद आप गुनगुना रहे होते हैं। वो क्या गुनगुना रहे होते हैं? तो एक चीज़ से हो सकता है हम उस वक्त इन्वॉल्व ना हो रहे हों उसमें, लेकिन वो चीज़ हमारे ऊपर किसी ना किसी तरह से असर ज़रूर डाल रही होती है। शैतान ने हज़रत आदम अलैहिस्सलाम को कहा था कि तुम इसको खा लो तो हमेशा रहोगे, फरिश्ते बन जाओ, कुछ भी नहीं होता। तो इंसान जब भी कोई गलत काम करने लगता है तो सोचता, नहीं मुझे नहीं कुछ होता, कैसे हो सकता है कि आप एक गंदगी में हाथ डालें और फिर आपको गंदगी लगे ना। हाँ, ये अलग बात है कि कोई आपने ग्लव्स पहने हुए हैं और उनको लग जाए और आपको ना लगे, लेकिन कोई भी गलत चीज़ जो है वो अपने गलत असरात ज़रूर रखती है। आगे चलते हैं जी, आप कुछ कहना चाहिए?
उन्होंने अपने बयान में ये भी कोट किया था कि जो तमाम पॉप सिंगर्स हैं, माइकल जैक्सन, मडोना, ये जितने पॉप ग्रुप हैं इंग्लैंड के, तकरीबन सारे सारे जो हैं शैतान वर्शिपर्स हैं, और वो अपने कॉन्सर्ट अपने हाथों पे, उन्होंने अक्सर लिखा होता है नटस, जिसका उल्ट करो तो उसका शैतान उसका लफ्ज़ होता है। और उन्होंने ये बताया था कि अमेरिका में एक दफ़ा माइकल जैक्सन अपने एक कॉन्सर्ट कर रहा था, राइट, तो उस गाने का इतना बुरा बैक ट्रैक था कि उसकी वजह से वो बिल्डिंग हिलने लग पड़ी थी, जिसकी वजह से वहाँ पर उसे रोका गया था कि बस दैट्स इनफ, राइट, और नहीं।
आवाज़ होती है ना, इसके भी एक एनर्जी होती है और इसकी एक थरथराहट होती है, इसीलिए आप देखें कि किसी भी पुल के ऊपर से किसी भी फौज को मार्च पास्ट करते हुए नहीं गुजरने दिया जाता, क्योंकि यानी ब्रिज के ऊपर, क्योंकि वो कदमों की जो आवाज़ होती है और एक रिदमिक आवाज़ होती है, उससे ब्रिज टूट सकता है। तो अगर एक पुल टूट सकता है तो दिल क्यों नहीं हिल सकते? जी, रागों से। हाँ, ये कहते हैं कि बाज़ राग ऐसे होते हैं कि उससे शीशे क्रैक आ जाते हैं। जी, मैं भी असल में ग्लास तोड़ा था। ओ, तो ग्लास टूट सकता है तो आपके दिल कैसे महफूज रह सकता है? जी, ये असल में सब बात इस रेफरेंस से हो रही है कि गाना सुन के इंसान इन्वॉल्व ना हो तो सुन ले। जी, आप कुछ कह रहे? अच्छा, पाइप पाइपर की कहानी सुनी हुई आपने? इंग्लिश लोक कहानी है और इसके बारे में किसी ने लिखा था कि सच्ची कहानी भी है। हुआ ये था कि किसी शहर में चूहे आ गए, तो किसी तरह जाते नहीं थे, तो एक पाइप बजाने वाला था, तो उसने कहा कि मैं इनको ख़त्म कर दूंगा, आप इस पर मुझे मुआवजा तय करें। उन्होंने मुआवजा तय किया, उसने इस तरह किया कि एक राग बजाया, सब जगहों से चूहे निकल के आ गए। अब वो बजाता गया और चूहों को पीछे ले जाता गया, और ले जाते उसने जाके एक दरिया या किसी नदी में उन सब चूहों को डुबो दिया। अब हुआ यह कि जब वो वापस आया कि मैंने तुम्हें गुलू खलासी कराई चूहों से, तो मुझे वो कुछ दो, तो अब उन्होंने इनकार कर दिया। तो उसने काफ़ी उनको समझाया, लेकिन उन्होंने माना। उसने कहा, अच्छा फिर मैं तुम्हारे साथ निबट लूंगा। अब उसने इस तरह किया कि उसने एक और राग ईजाद किया, जिससे उन उनके बच्चे जो थे वो मुतासर हो गए, और वो बच्चे जो थे वो सारे के सारे उस राग के पीछे भागना शुरू हो गए, और उन सब बच्चों को भी वो ही डुबो आया। तो उसने इस तरह इंतकाम ले लिया। अब देखो कि बिस्किट्स, इंग्लिश बिस्किट्स के ऊपर एक बनी होती है, तो ये एक मशहूर कहानी है। जी हाँ, और फिर इसी तरह जैसे तानसेन का बताया कि बाज़ वक़्त वो बारिश होने लगती और बाज़ वक़्त आग लग जाती, और एक और म्यूजिशियन के बारे में फारबी के बारे में आता है कि वो बजाता, यानी बजाता था और लोग हंसने लगते, फिर बजाता तो रोने लगते, और फिर बजाता तो सो जाते और सुला के चला जाता। इस तरह दिमाग पर गलबा पाता है। एक इंस्ट्रूमेंट था, तीन तरीकों से बजता था। जी आप, जिस तरह शैतान के और तसर्रुफात में जब अल्लाह का इज़्ज़न होता तो हो जाता है, तो इसी तरह अल्लाह ताला ऐसे तरीकों से भी आजमाता है। आपको पता है हिंदू को बुत से क्या मिलता है जो उसके आगे हाथ जाके जोड़ता है? अल्लाह उसको उस रास्ते से देता है। हर मजहब के मानने वाले जो जो शिर्क करते हैं उनके बड़े पक्के अकीदे होते हैं और उनको उसमें करामते नजर आती हैं। पिछले दिनों किसी बच्ची ने लिख कर दिया था कि हमारे गांव में मेरे, इनके वालिद शायद नमाज नहीं पढ़ते थे, तो उनकी माँ किसी बुजुर्ग की कब्र पे उनको ले गई, तो उन्हें वहां जाके बहुत से सांप नजर आए और फिर पता नहीं वो नमाज पढ़ना शुरू हुई। तो ये क्या चीज थी, क्योंकि चश्मदीद बात है। तो अभी जैसे वो सांप से क्या पता चलता है कि वो शयातीन। तो बाज़ औक़ात ये है कि कब्र वालों के साथ अकीदा पुख्ता करने के लिए ऐसी कई चीज़ें सामने आती हैं। और ख़ुद आप देखिए कि बुतों के अंदर शैतान, वो जब आप सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत अली को हुक्म दिया था कि जाओ तोड़ कर आओ, या हज़रत उमर को, लात और उज़्ज़ा वगैरह को, खालिद बिन वलीद को, तो वो तोड़ आए और या आग लगाए, तो देखा कि अभी कुछ भी नहीं। आपने कहा कि उसमें से औरत निकली थी, तो आपने कहा नहीं, तो आपका कहा नहीं, वो फिर अभी नहीं, दोबारा भेजा, तो वाकई उसमें एक चीखती चिल्लाती बालों फैलाए हुए औरत जो थी वो भाग निकली। तो ये है कि वो दरअसल शैतान थी। तो ऐसी जगहों पर तो शैतान खास तौर पर मुसल्लत होते हैं। दो चार मिनट है, मैं जरा आयत मुकम्मल कर लूँ। वह अजलब अलैहिम बिखैलिका, और चढ़ा ला इन पर अपने सवार, अपनी फौजें, यानी शैतान की फौजें भी हैं। वह रजलिका, और अपने प्यादे, पैदल, यानी इंसानों और जिन्नों के वो सवार और प्यादे, लश्कर, जो शैतान के चेले और पैरोकार और शैतान ही की तरह इंसानों को गुमराह करते हैं, उन सबको इकट्ठा कर ले। यानी मुराद इससे ये कि हर मुमकिन जरिया जो शैतान गुमराह करने के लिए इस्तेमाल करता है वो इस्तेमाल कर लो। वशारिक हुम फिल अमवाल वल औलाद, और शरीक हो जा उनके माल में भी, और शरीक हो जाओ उनके अंदर, उनके माल में भी और औलाद में भी। यानी इन लोगों की के माल और औलाद में अपना हिस्सा निकाल ले। माल में किस तरह हिस्सा लगाता है? जैसे खाने वाली मिसाल कि जब बिस्मिल्लाह पढ़कर इंसान नहीं खाता तो वो शैतान साथ शरीक हो जाता और वो माल का हिस्सा उड़ा लेता है। और इसी तरह इंसान हराम तरीके से जो माल कमाता है या हराम रास्तों पर जो खर्च करता है। अब देखें कि इंसान के खाने और पानी और घर में शैतान का जो हिस्सा है, इस पर मैं हदीस आपको सुनाती हूँ। सही मुस्लिम में है कि हज़रत हुज़ैफ़ा कहते हैं कि हम नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ किसी खाने में शिरकत करते तो उस वक्त तक आप अपना हाथ न बढ़ाते जब तक आप खुद शुरू करने के लिए अपना हाथ न बढ़ाते। नबी सल्लल्लाहु अलैहि वसल्लम से पहले कोई नहीं डालता था। एक मरतबा हम आपके साथ खाने में शरीक हुए, एक लौंडी तेज़ी से आई गोया कोई उसका ताकुब कर रहा हो और खाने में हाथ बढ़ाने लगी। नबी सल्लल्लाहु अलैहि वसल्लम ने उस लड़की का हाथ रोक दिया। फिर एक देहाती इसी कैफियत के साथ आया, आपने उसका हाथ भी पकड़ लिया। आपने फरमाया खाने के वक्त बिस्मिल्लाह ना कहा जाए तो शैतान इस खाने को हलाल कर लेता है। यानी किसी किसी बच्चे या किसी और को हाथ नहीं आगे बढ़ाने देते थे जब बिस्मिल्लाह पढ़ के, जब तक खुद नहीं। बाद वक्त आपने देखा कि लोग बैठे थे दस्तरखान, उल्टे हाथ से उठाया एक खीरे का टुकड़ा और बैठ के बातें करते करते खाना शुरू होने से पहले खाने लगते हैं बगैर बिस्मिल्लाह पढ़े, सारा ही खाना जो है बेबरकत हो जाता है। तो इस तरह नहीं करना, एकदम इकट्ठे शुरू करना चाहिए और बिस्मिल्लाह पढ़कर शुरू करना चाहिए। नबी सल्लल्लाहु अलैहि वसल्लम हाथ रोक लेते थे। फरमाया कि शैतान खाना हलाल करने के लिए इस लौंडी को साथ लाया था, मैंने इसका हाथ पकड़ लिया, फिर इस देहाती को लेकर आया ताकि इसके जरिए हलाल करे, यानी अपना हिस्सा निकाले, मैंने उसका भी हाथ पकड़ लिया। कसम है उस जात की जिसके कब्जे में मेरी जान है, इस शैतान का हाथ लौंडी के हाथ के साथ मेरे हाथ में है, यानी मैंने शैतान को भी पकड़ा हुआ है। इसको सही हदीस है, सही मुस्लिम की। नबी सल्लल्लाहु अलैहि वसल्लम ने हमें शैतान से अपना माल महफूज रखने का हुक्म दिया है। اس کا طریقہ یہ ہے کہ اللہ کا نام لے کر دروازہ بند کیا جائے گھر کا، اور برتنوں پر کوئی چیز ڈھانپ دی جائے، جب وہ کھلے رہتے ہیں نا تو اس طرح بھی وہ چیزیں شیطان کے تصرف میں آتی ہیں، جی کھانا وغیرہ ڈھانپ کے رکھا جائے. ہم تو کس کے ڈر سے ڈھانپتے ہیں؟ گرد یا جراثیم کے ڈر سے. لیکن اصل میں تو وہ شیطان ہے جو ان چیزوں سے بھی بڑا دشمن ہے. نبی صلی اللہ علیہ وسلم نے فرمایا اللہ کا نام لے کر دروازہ بند کرو، شیطان بند دروازہ نہیں کھول سکتا. مشکیزے کا منہ بند کرو، یعنی جیسے تھرمس بند کرتے ہیں آپ، اور اس پر اللہ کا نام لو. برتن ڈھانپ دو اور اللہ کا نام لو، چراغ بجھا دو. اس کو مسلم نے روایت کیا ہے. شیطان انسان کے ساتھ اس وقت بھی کھاتا اور پیتا ہے جب وہ بائیں ہاتھ سے کھاتا ہے، الٹے ہاتھ سے. اسی طرح کھڑے ہو کر پینے کے وقت بھی شیطان ساتھ شریک ہوتا ہے. مسند احمد میں حضرت عائشہ سے مروی ہے، نبی صلی اللہ علیہ وسلم سے روایت کرتی ہیں، آپ نے فرمایا جو شخص بائیں ہاتھ سے کھاتا ہے اس کے ساتھ شیطان کھاتا ہے، جو بائیں ہاتھ سے پیتا ہے اس کے ساتھ شیطان پیتا ہے. مسند احمد میں ہے نبی صلی اللہ علیہ وسلم نے ایک آدمی کو کھڑا ہو کر پیتے ہوئے دیکھا، آپ نے اس سے فرمایا قے کرو. اس نے کہا کیوں؟ آپ نے فرمایا کیا تمہیں یہ پسند ہے کہ بلی تمہارے ساتھ پیے؟ اس نے کہا نہیں. آپ نے فرمایا بلی سے بدتر چیز شیطان نے تمہارے ساتھ پیا ہے. یعنی ہم کسی انسان کا جھوٹا نہیں پیتے، ہے نا، نہیں پیتے نا، کہتے کہ اس کا گلاس ہے، یہ نہیں میں یوز کر سکتے، اس نے پی کے چھوڑا ہے، اسے گرائیں گے، دھوئیں گے، پھر پیئیں گے، یہ نہیں پتا. بسم اللہ پڑھے بغیر شیطان ساتھ پی رہا ہے. تو آپ نے فرمایا اگر بلی کا جھوٹا اور بلی کو ساتھ نہیں پلا سکتے تو اس سے بدتر چیز شیطان کو کیسے ساتھ پلاتے ہیں. اور ہماری عادتیں آپ دیکھیں دین سے دور ہو کر کس قدر بگڑ چکی ہیں. یہ ساری چیزیں ہمارے اندر ہیں نا، کھڑے ہو کے پینے والی، بائیں ہاتھ سے کھانے پینے والی، بسم اللہ پڑھے بغیر شروع کر دینے والی. تو بے برکتی نہ ہو ہماری زندگیوں میں تو کیا ہو. شیطانوں کو گھر سے باہر نکالنے کے لیے آپ گھر میں داخل ہوتے وقت بسم اللہ پڑھنا نہ بھولیں. ہمیشہ گھر میں قدم رکھیں تو بسم اللہ الرحمن الرحیم، بسم اللہ ولجنا، بسم اللہ خرجنا، اللہ ربنا توکلنا. گاڑی میں داخل ہوتے وقت، ہر چیز میں، جب آدمی اپنے گھر میں آئے اور گھر میں داخل ہو، نیز کھانا کھاتے وقت خدا کا نام لے، تو شیطان اپنی ذریت سے کہتا ہے اس گھر میں تمہارے لیے نہ رات گزارنے کی جگہ ہے نہ شام کا کھانا ہے. اور اگر گھر میں داخل ہوتے وقت آدمی اللہ کا نام نہیں لیتا تو شیطان اپنی ذریت سے کہتا ہے اس گھر میں تمہیں رات گزارنے کی جگہ مل گئی. اور آدمی کھانا کھاتے وقت بھی اللہ کا نام نہیں لیتا تو شیطان کہتا ہے یہاں تمہیں رات گزارنے کی جگہ بھی مل گئی اور کھانا بھی مل گیا. جی جی ہاں، کسی ایک کا، یعنی جیسے گھر میں داخل ہوتے وقت اگر ایک بھی کہہ دیتا ہے، جیسے آپ صلی اللہ علیہ وسلم اور صحابہ کرام بیٹھے ہوئے تھے تو وہ بچی آئی تو آپ نے ہاتھ نہیں پہلے لگایا کہ پہلے بڑا شروع، اسی لیے کہتا ہے نا بڑے سے شروع کرو، کہ وہ بسم اللہ کہہ کر شروع کرے، تاکہ ایک تو برکت بھی ہوتی ہے اور بڑے کا احترام بھی، اور پھر یہ ہے کہ مل جل کر کھانے میں بھی. تو یہ ساری چیزیں جو ہیں ایک دوسرے کے ساتھ تعلق رکھتی ہیں. اچھا پھر اسی طرح اولاد میں شریک ہو جا. اچھا میرے خیال ہے وقت ہو چکا ہے، میں اسے کمپلیٹ نہیں کر سکوں گی، میں انشاءاللہ اس پہ کل بات کروں گی کہ اولاد میں شریک کیسے ہوتا ہے. وہ یہ سب چیزیں چونکہ ہماری زندگی سے موسٹ ریلیٹڈ ہیں اس لیے ان پر ہمیں شرح صدر ہونا چاہیے. واستفزز من استطعت منهم بصوتك واجلب عليهم بخيلك ورجلك وشاركهم في الاموال والاولاد وعدهم وما يعدهم الشيطان الا غرورا. اور بہکا لے، اکسا لے جس کو تو استطاعت رکھتا ہے ان میں سے اپنی آواز کے ذریعے، اور چڑھا لا ان پر اپنے سوار، اپنی فوجیں، اپنے لشکر، یعنی انسانوں کا مقابلہ کرنے کے لیے جتنے لشکر تو لا سکتا ہے لیا، ورجلی کا اور پیدل، پیادے، یعنی سوار، گھوڑوں پہ سوار یا سواریوں پہ سوار لشکر بھی لیا ان کو گمراہ کرنے کے لیے، اور پیدل بھی، ہر طرح کی فوجیں. یوں لگتا ہے کہ جیسے ایک ڈاکو ہو جو کسی بستی پر ڈاکہ ڈالنے کے لیے ایک لاؤ لشکر ساتھ لے کے جا رہا ہے، بالکل ایسے ہی شیطان کرتا ہے اور ان کو کمانڈ کر رہا ہے، ان کو گائیڈ کر رہا ہے کہ ادھر جاؤ لوٹنے کے لیے، ادھر چھاپے مارو، ادھر غارت گری کرو. اور یہ دراصل شیطان کی فوجیں، یہ شیطان کے لشکر شیطان کے مشن پر دن رات کام کر رہے ہیں، دن رات چل رہے ہیں. وشارک ہم اور شریک ہو جا ان کا، فی الاموال مالوں میں، ان کی کمائی میں، ان کے کھانے پینے گھر بار ہر چیز میں اپنا حصہ لگا لے، بل اولادی اور اولاد میں، اولاد میں بھی شریک ہو جا ان کا۔ اولاد میں کس طرح؟ جیسا کہ آپ جانتے ہیں کہ نبی صلی اللہ علیہ وسلم نے ایک شوہر اور بیوی کے تعلق جس کے نتیجے میں اولاد پیدا ہوتی ہے اس موقع پر بھی دعا سکھائی، اور اگر کوئی شخص یہ دعا پڑھتا ہے تو اس کی اولاد شیطان کے شر سے محفوظ رہتی ہے، اور اگر وہ نہیں پڑھتا تو زندگی کی بالکل ماں کے پیٹ میں ابتدا سے ہی شیطان شریک ہو جاتا ہے، یعنی ایک چیز کے ایگزسٹنس میں آنے کے ساتھ ہی شریک ہو گیا۔ اور پھر اور کس طرح شریک ہو جاتا ہے؟ قتل اولاد کے ذریعے۔ شیطان ان کو وعدہ کرتا ہے، یا ادہم، وہ جیسے کہ آتا ہے کہ شیطان یعدکم الفقر، بہرحال معنی آیت مجھے یاد نہیں آ رہی اس وقت، سورۃ البقرہ میں شاید آپ پڑھ چکے ہیں، کہ شیطان ان سے وعدہ کرتا ہے فقر کا اور انہیں حکم دیتا ہے بے حیائی کا، تو ان کو یہ کہتا ہے کہ دیکھو اور بچہ آ گیا، پیدا ہو گیا تو تم بھوکے مر جاؤ گے، لہذا کیا کرو، اس بچے کو ابارٹ کرا دو، قتل کر دو۔ اور اگر انسان شیطان کی بات مان کر انہیں قتل کر دیتا ہے تو یہ کیا ہو گیا، وہ اولاد میں شریک ہو گیا، یعنی اولاد کے بارے میں جو فیصلہ کرنا تھا والدین کو، اس فیصلے میں وہ بھی شریک ہو گیا ساتھ، کہ انسان اپنے بچوں کی پیدائش کے بارے میں اللہ کا حکم نہیں شیطان کا حکم مان رہا ہے۔ اچھا آگے کیا ہوتا ہے، جب بچے ذرا بڑے ہوتے ہیں تو ان کی والدین اسلامی تعلیم و تربیت نہیں کرتے اور انہیں پوری طرح شیطان کے حوالے کر دیتے ہیں، شیطان کے چیلے بنا دیتے ہیں۔ بچوں کو کلمہ لا الہ الا اللہ پڑھنا سکھانے کی بجائے خوشی خوشی بابا بلیک شیپ سکھاتے ہیں، اور ایسے بے معنی اور لغو قسم کے، لغو جس کو کوئی معنی مقصد ہی نہ ہو، ایسی چیزیں سکھاتے ہیں زبان پہ سب سے پہلے، کہ جس میں ان کے معصوم ذہنوں پر اللہ، رسول، دین، آخرت، یہ سب چیزیں اجنبی ہو جائیں اور اس سے پہلے ہی دوسری چیزیں اس پر اپنا گھیرا ڈال لیں۔ پھر اسی طرح آج کل کے حوالے سے خصوصاً کارٹون، کہ بچوں کو کارٹون کا عادی بنا دیتے ہیں، شوقین بنا دیتے ہیں، ان کی بیڈ شیٹس پر کارٹون بنے ہوئے، ان کی کتابوں پہ کارٹونز کے سٹیکرز ہیں، ان کو کھانا کارٹون دکھا کے کھلایا جا رہا ہے، ان کو ہر چیز میں، ان کے کپڑوں کے اوپر کارٹون بنے ہوئے، یعنی پورا کارٹون کلچر۔ یعنی ویسے تو ہم نے جب کسی چیز کو حقیر کہنا ہوتا ہے یا مذاق بنانا ہوتا ہے ہم کہتے ہیں کیا کارٹون لگ رہے ہو، اس کا مطلب ہے ہمیں پتا ہے کہ کارٹون ایک بگڑی ہوئی چیز ہے، ایک مسخ شدہ چیز ہے، اور اس مسخ شدہ چیز جس میں اللہ کی ایک تخلیق کو کس طرح بگاڑ کے پیش کیا جاتا ہے کہ ناک کہیں ہے اور دانت کہیں ہیں اور آنکھیں کہیں ہیں اور سر کہیں ہیں، اور وہ دیکھ کر فطرت کے ٹوٹلی اگینسٹ فطرت مسخ ہوتی چلی جاتی ہے۔ اور پھر دوسرا یہ کہ ان کے ذریعے بچوں کو جو میسج دیا جا رہا ہے وہ دیکھنے کو کارٹون ہے معصوم، لیکن ان میں ہر وہ چیز موجود ہے کہ جو بسا اوقات ایک میچیور انسان کے لیے بھی قابل برداشت نہ ہو۔ بچوں کو صورتوں کے نام نہیں پتا ہوں گے، ان کو کلمے نہیں آتے ہوں گے، دعائیں نہیں آتی ہوں گی، لیکن کارٹونوں کے نام اور سیریز ایسے ازبر ہوں گے کہ مشکل سے مشکل لفظ جو ہے وہ بھی ان کے لیے بہت آسان ہوگا۔ جو وہ کام جو کسی اور طریقے سے شیطان نہ کر سکا، اس طریقے سے، متحرک طریقے سے ان کے ذہنوں کے اوپر پوری طرح چھا گیا۔ اور ہم بہت سارے لوگ اس میں کوئی قباحت اور برائی نہ سمجھتے ہوئے ہر چھوٹے بچے کو خود اس کا ایڈکٹ کرتے ہیں، کہ آؤ کارٹون دیکھو، اس کو بہلانے کا ایک ذریعہ، اور پھر جب بچے منہ چڑھائیں اور منہ بنائیں اور بہکی بہکی باتیں کریں اور بگاڑ بگاڑ کے لفظ نکالیں، تو یہ ہم ان کو بد اخلاق نہیں بنا رہے تو کیا بنا رہے ہیں؟ بچے کو عمدہ اخلاق سکھانا، باوقار بنانا، بچپن سے ہی اس کی ابتدا ہوتی ہے. وہ چیزیں اتنی ذہن میں راسخ ہو جاتی ہیں کہ اس طرح کی ایکٹنگ کرنا اور اس طرح کا بول بولنا اور اس طرح کی شکلیں بنانا وہ برا بھی نہیں لگتا. اور اسی کو کہتے ہیں شیطان نے ان کے اعمال خوبصورت بنا دیے، کہ وہ سب کچھ پھر ہمیں اٹریکٹ کرتا ہے، اچھا لگتا ہے. اور بچہ بھی کارٹون جیسے کام کرے تو ہمیں بہت معصوم لگتا ہے، بہت پیارا لگتا ہے. اور اسی میں وہ چیز آ جاتی ہے جیسے ماں باپ بچے سے توتلی زبان میں بات کر کے ان کی زبان بگاڑتے ہیں، یہ جھوٹی کہانیاں سنا کے ان کو ایسے پریوں کی اور معلوم نہیں کہاں کہاں کی جن کی کوئی حقیقت نہیں، اسے بچپن سے ہی خوابوں کی دنیا میں رہنا سکھا دیتے ہیں. اور جب ایک شیطان اس طرح مسلط ہو جاتا ہے انہیں غیر محسوس طریقے سے، تو پھر کسی سنجیدہ بات میں دل لگتا ہی نہیں. بعض اوقات پڑھائی میں ان کا دل نہیں لگ رہا، بعض اوقات، اور بہت سی ایسی ریسرچز سامنے آئی ہیں کہ جو بچے بچپن میں بہت زیادہ ٹیلی ویژن دیکھتے ہیں ان کا اپنا جو دماغی لیول ہے یا اپنی سوچنے سمجھنے کی صلاحیت ہے وہ متاثر ہوتی ہے، وہ ڈیولپ نہیں ہوتی، تخلیقی صلاحیتیں ختم ہو جاتی ہیں. کیونکہ اپنے دماغ سے تو سوچ نہیں دے، وہ جو کچھ ان کے آگے حرکت کر رہا ہے بس اسی کو فالو کر رہے ہیں، اسی کے پیچھے بھاگ رہے ہیں. پھر اسی طرح جب ہم بچوں کو دینی تعلیم و تربیت دیتے نہیں اور یوں ہی وہ بڑے ہوتے چلے جاتے ہیں اور وہ پوری طرح شیطان کی پیروی شروع کر دیتے ہیں، تو بچے تو ہمارے تھے، لے گیا کوئی اور، وہ ہمارے بھی نہیں رہتے. پھر ان کے دل میں والدین کے لیے ادب، احترام، محبت، احساس، وہ سب چیزیں ناپید ہو جاتی. پھر ہم شکوا کرتے ہیں کہ ایسا کیوں ہو رہا ہے، لیکن کبھی ہم نہیں سوچتے کہ کہیں ایسا تو نہیں کہ بچپن میں ہم نے ان کو دین کی وہ محبت، اللہ رسول کی وہ چاہت دی ہی نہیں. تو جس چیز پہ آپ نے ان کو پروان چڑھایا، جو کھیت آپ نے لگایا، جو بیج آپ نے بویا، وہی اب آپ کو کاٹنا ہے. نہ وہ خدا کے وفادار، نہ دین کے وفادار، نہ رشتوں کے وفادار. وہ کیوں نہیں؟ اس لیے کہ ہم نے ان کو اس وقت اللہ رسول کی بات نہیں بتائی، کچھ اور دی. تو جب آپ نے جو کچھ ڈالا وہی اب باہر آئے گا. اور اس دور میں میڈیا کی وجہ سے بچوں کی تربیت سب سے مشکل کام ہے. آپ ایک چیز سے بچائیں گے وہ دوسری میں چلے جائیں گے، دوسری سے بچائیں گے وہ تیسری میں چلے جائیں گے، اور پھر اسکول، کالج، اندر باہر، ہر جگہ جب باتیں ہی وہ ہو رہی ہیں، تو اگر وہ ایسی باتیں نہیں کریں گے تو وہ تو اجنبی ہو جائیں گے. بہت سے والدین ٹیلیویژن، ٹیلیویژن کے بعد ڈش، ڈش کے بعد ہر چینل ان کو اس لیے دکھاتے ہیں کہ بچے احساس کمتری میں مبتلا نہ ہوں. تو میں ہمیشہ سوچتی ہوں کہ ایک احساس کمتری سے بچاتے بچاتے آپ نے ان کو کیا کچھ بنا دیا، کتنا زہر ان کے اندر انڈیل دیا، کتنی گندگی ان کے اندر بھر دی. یہ تو کوئی حل نہ ہوا، یہ تو کوئی علاج نہ ہوا کہ ایک مرض کا علاج کرتے کرتے آپ کئی مرضیں لگا لیں اپنے آپ کو. اکثر دینی گھرانوں میں یہ سب کچھ ہوتا ہے، یہ سب چیزیں موجود ہیں. اور اگر ان سے پوچھا جائے کہ بھی آپ تو سمجھتے ہیں کہ یہ سب غلط ہے تو پھر یہ کیوں کرتے ہیں؟ کہتے ہیں اس لیے کہ بچے باہر نہ جائیں اور اس لیے کہ بچے دوسروں سے پیچھے نہ رہ جائیں. کبھی سوچے کس چیز میں پیچھے؟ تو اس دور کا جو فتنہ ہے، اسی لیے اس کو دجال کہا گیا نا، ٹیلی ویژن کو بعض اسکالرز نے دجال بھی کہا ہے. اور دجال بھی ایک آنکھ سے دیکھتا ہوگا نا، اور اس میں بنیادی طور پر آپ دیکھیں نا کہ ون سائیڈڈ شو ہے نا سارا. تو یہ ایسا فتنہ ہے جو ہر گھر میں، ہر جگہ پر، ہر چیز کے اندر داخل ہو کر رہ گیا ہے. کبھی شاید شیطان کے لیے مال اور، کیونکہ یہ سب کچھ ہم خرید کے بھی مال سے لاتے ہیں. آج جس کے پاس پیسے آتے ہیں وہ سب سے پہلے کیا سوچتا ہے، کیا خریدنا ہے. جھگیوں میں رہنے والے بھی ڈشیں لگا کے بیٹھے ہوئے ہیں، کھانے کو نہیں ہے، پہننے کو نہیں ہے، پاؤں میں جوتا نہیں ہے. کمیٹی ڈالتے ہیں اور پہلی کمیٹی نکلنے پر کیا خریدا جاتا ہے؟ اور بہت سے لوگ تو اتنے فیاض ہیں، اتنے سخی ہیں کہ وہ دوسروں کو مفت کنیکشن فراہم کرتے ہیں. اور تو اور، ہمارے بہت سے قومی اداروں میں نیشنل سطح پر انتظام کر کے گھر گھر یہ سہولت پہنچانے کا، جیسے پانی کی سہولت، بجلی کی، ٹیلی فون کی، اسی طرح یہ سہولت پہنچانے کا بھی اہتمام موجود ہے۔ یہ میری ساری باتوں کا مطلب یہ نہیں کہ یہ سارا میڈیا یکسر سب کچھ غلط ہے، لیکن جب وہ ایک چیز آئی تو اس کے ساتھ بہت سی جو کباہتیں چلی آئیں اور ہمارے اندر یہ احساس بھی ختم ہو گیا کہ اس کو سپریٹ کس طرح کرنا ہے، ان سب چیزوں کو اچھے رخ پہ استعمال کس طرح کرنا ہے، وہ سوچ ہم سے چلی گئی۔ ایک برائی شروع میں تھوڑی سی برائی لگی، کھٹکی، پھر اس کے بعد اس کا احساس بھی ختم ہو گیا، ہماری مشکل یہ ہوئی۔ اور پھر ہم بہانہ کرتے کہ لوگوں کی ڈیمانڈ یہی ہے۔ ڈیمانڈ یہ بنی کیسے؟ انسان کا نفس تو ایک برائی کے بعد اگلا قدم اٹھائے گا، پیچھے تو نہیں جائے گا۔ دوسری طرف تو ہم دین کی کوئی سمجھ ان کو دے نہیں رہے، ان کو اپنے نفس پہ ضبط کرنے کا کوئی طریقہ بتا نہیں رہے، صرف یک طرفہ ہی سب کچھ دکھا رہے ہیں۔ پھر کہتے ہیں آپ کے جی لوگ چاہتے یہی ہیں، اب ان کی ضرورت پوری کرنی ہے، چلے ان کی تو ضرورت پوری کریں، مگر اپنے لیے اللہ کے ہاں جواب ضرور سوچ لیں کہ اتنے سارے لوگوں کو جب خدا سے دور کیا تو اس کا جواب کیا دینا ہوگا۔ دنیا کو راضی کرتے کرتے، لوگوں کی ڈیمانڈ پوری کرتے کرتے، اپنی ڈیمانڈ کو مت بھولیں۔